यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। दोलखाको यलुङरी हिमाल आरोहणका क्रममा 7 जनाको मृत्यु भएको पुष्टि। बेपत्ता 8 जनाको सकुशल उद्धार। विकासोन्मुख देशका लागि जिम्मेवारीमा आधारित उन्नत स्तरको समर्थन आवश्यक रहेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। सरकारले स्वदेशमै सीपमा आधारित उद्यमलाई प्राथमिकता दिने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। आगामी फागुन 21 गते निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गरी राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्न सरकार तयार रहेको संचार मन्त्री जगदीश खरेलको भनाई। र फिलिपिन्समा कालमेघी आँधीका कारण कम्तीमा 26 जनाको मृत्यु। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि जिम्मेवारीमा आधारित उन्नत स्तरको समर्थन आवश्यक रहेको बताउनु भएको छ। कतारको दोहामा आजदेखि शुरू भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विकासोन्मुख देशका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको र त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नत स्तरको समर्थन आवश्यक रहेकोमा जोड़ दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु प्राथमिकता भएको उल्लेख गर्नुहुँदै नेपालले समावेशिता, न्याय र सामाजिक सुरक्षालाई सामाजिक विकासका आधार स्तम्भका रूपमा लिएको बताउनुभयो। सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले विकासका कतिपय मुलुकमा सुशासनका पक्षमा युवा पुस्ताले ल्याएको उभार जस्तै नेपालमा पनि गत भदौ 23 र 24 जेनजीका नाममा प्रदर्शन भएको तर आफूहरूले संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै मुलुकलाई सुरक्षित अवतरण गरेर फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणा गरेको उल्लेख गर्नुभयो। 30 वर्ष अघि जारी गरिएको कोपनहेगन घोषणा पत्र न्यायपूर्ण, समावेशी र समतामूलक विश्वतर्फको सामूहिक यात्राको ऐतिहासिक क्षण रहेको स्मरण गर्नुहुँदै राष्ट्रपति पौडेलले अब जारी हुने दोहा घोषणा पत्रले समानता, मर्यादा र अवसरमा आधारित साझा भविष्यका प्रतिज्ञालाई मूर्त रूप दिन सबै मुलुकहरूलाई आह्वान गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आज शिष्टाचार भेट गर्नुभएको छ। सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहनुभएका राष्ट्रपति पौडेल र महासचिव गुटरेस बीच कोपेनहेगेन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचार विमर्श भएको राष्ट्रपतिका संचार विज्ञ किरण पोखरेलले बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालले कार्बन उत्सर्जन नगण रूपमा गरे पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रताड़ित भएकाले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको बताउनुभयो। त्यस अवसरमा महासचिव गुटरेसले जलवायु परिवर्तनको मार्ग खेपिरहेको नेपाल जस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन कार्बन उत्सर्जन घटाउने तर्फ आफू लागिरहेको जानकारी दिनुभएको प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो। सरकारले स्वदेशमै सीपमा आधारित उद्यमलाई प्राथमिकता दिने जनाएको छ। वैदेशिक रोजगार बोर्डको स्थापना दिवसका अवसरमा बोर्ड सचिवालयले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सृजना गर्न सरकार लागि परेको बताउनुभयो। विदेशबाट फर्केका नागरिकहरूको अनुभव र पूँजीलाई कृषि, पर्यटन तथा प्रविधिको क्षेत्रमा प्रयोग गर्न नीतिगत उद्धारका कार्यहरू अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुहुँदै प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीलाई भरपर्दो र क्रमशः निशुल्क गर्न आवश्यक भएको बताउनुभयो।
राजनीतिक परिवर्तन एवं अपेक्षालाई आत्मसात गर्न अबको चरणमा वैदेशिक रोजगारीको विकल्प स्वरूप स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न सीपमा आधारित उद्यम र पुनः एकीकरणका कार्यक्रमहरूलाई विस्तार गर्न प्राथमिकता दिनुपर्दछ। विदेशबाट फर्किएका नागरिकहरूको अनुभव र पूँजीलाई उत्पादन, पर्यटन, कृषि र प्रविधिको क्षेत्रमा उपयोग गर्न नीतिगत र संरचनात्मक सुधारका कार्य कार्यहरू अगाडि बढाउनु पर्दछ। साथै श्रम आप्रवासनका विभिन्न चरणहरूमा हुने शोषण, ठगीको नियन्त्रण र नियमन गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, भरपर्दो र क्रमशः निशुल्क गर्नेतर्फ नीतिगत पहल कदमी आवश्यक छ।
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारमा उत्पन्न हुने समस्या समाधान गर्न सचेतना कार्यक्रम महत्वपूर्ण हुने भन्नुहुँदै सबै कल्याणकारी सेवाहरू पूर्ण रूपमा अनलाइनबाट सञ्चालन गरेर वैदेशिक रोजगार बोर्डले भूमिका खेलेको प्रति प्रशंसा गर्नुभयो। बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले बोर्डले प्रदान गर्ने सेवाले वैदेशिक रोजगारीमा जानेहरूलाई लाभ भएको बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजना सहित काम गर्न निर्देशन दिनुभएको छ। राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक राम बहादुर रावलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल लगायत अधिकारीलाई मन्त्री परिषद कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी लिनुभएको हो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवसँग गृहमन्त्री ओम प्रकाश अरियालले भेट गर्नुभएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग सम्वाद गर्ने क्रममा गृहमन्त्री अरियालले नेपालका प्रथम राष्ट्रपति डाक्टर यादवको ललितपुर बागडोल स्थित निवासमै पुगेर उहाँसँग भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री अरियालले पूर्व राष्ट्रपति डाक्टर यादवको स्वास्थ्य अवस्था, भादौ 23 र 24 गतेको घटना लगायत विषयमा कुराकानी गर्नुका साथै जनजी प्रदर्शनको कार्यदेश अनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढ़ाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। त्यस अवसरमा पूर्व राष्ट्रपति डाक्टर यादवले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेको प्रयासको सराहना गर्नुहुँदै अन्तरिम सरकारले निष्पक्ष चुनाव गराउन सक्ने आफूलाई विश्वास रहेको बताउनुभयो। सरकारले विभिन्न उच्च स्तरीय वैदेशिक सम्मेलनमा सहभागी हुने तथा विभिन्न मन्त्रालय अन्तर्गतका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बैठकमा आयोजना हुने हाई लेभल समिट अन वाटर सिक्युरिटी एण्ड रिजिलेन्सी विषय कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी साक्यलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै स्विजरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीति तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको संचार मन्त्री खरेलले बताउनुभयो। यस्तै बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, विज्ञापन बोर्डका लागि अधिकृत स्तरका 8 अस्थायी दरबन्दी स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री खरेलले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन 21 गते निर्धारित मितिमै निर्वाचन सम्पन्न गरी राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्न सरकार तयार रहेको बताउनु भएको छ। राष्ट्रिय संचार माध्यमहरू रेडियो नेपाल, नेपाल टेलिभिजन, गोर्खापत्र र राष्ट्रिय समाचार समितिका समाचार प्रमुख र सम्पादकहरूसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले निर्धारित मितिमा निर्वाचन हुन नसके मुलुक थप संकटमा पर्न सक्ने भएकाले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र त्यसका लागि सरकार आवश्यक वातावरण बनाउन तयार रहेको प्रश्न पार्नुभयो। मन्त्री खरेलले सरकार निर्वाचनका लागि भरपर्दो सुरक्षाको वातावरण बनाउन लागि परेको र सबै राजनीतिक दलहरूलाई पनि त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो। मन्त्री खरेलले सरकारको मुख्य प्राथमिकता निर्वाचन, सुशासन र जेनजीका भावनाको आत्मसात गर्नु रहेकाले संचार माध्यमहरूले त्यस अनुरूप भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ पनि दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
ए, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। दोलखाको गौरी शंकर गाउँपालिका वार्ड नम्बर 9 स्थित रोलवालिङ क्षेत्रमा पर्ने एलुङरी हिमाल आरोहण गर्न गएका 15 जना मध्ये 8 जनाको साकुशल उद्धार भएको छ। हिजो बिहान एलुङरी हिमाल आरोहणको क्रममा हिउँ पहिरोमा परि 7 जनाको मृत्यु भएको छ भने 8 जना बेपत्ता भएका थिए। मृतक मध्ये 2 जना नेपाली दोलखा गौरीशंकर गाउँपालिका वार्ड नम्बर 9 पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्की रहेको गौरीशंकर गाउँपालिका वार्ड नम्बर 9 वडा अध्यक्ष निमगेली शेर्पाले बताउनुभयो। यस्तै मृत्यु भएकोमा 5 जना विदेशीमा फ्रान्सका 1 जना, इटालीका 2 जना, जर्मनका 1 जना र क्यानाडाका 1 जना रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। घाइते 4 जना सहित 8 जनाको आज हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डुको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाली सेनाको गरूण दल गणका गणपति कर्णेल लोक सागर कटवालले जानकारी दिनुभयो। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीको 15 महाधिवेशनका लागि 2 फरक फरक मिति र कार्यतालिका प्रस्तुत भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा महामन्त्री गगन कुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग अलग कार्यतालिका प्रस्तुत गर्नुभएको नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो। महामन्त्री गगन थापाले मंगिर 27 ओडा अधिवेशन, पुष 5 र 6 क्षेत्रीय अधिवेशन र पुष 16 केन्द्रीय अधिवेशन गर्ने गरी तालिका प्रस्ताव गर्नुभएको छ। फागुन 21 का लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्नुहुँदै महामन्त्री थापाले कार्यतालिका अनुसार महाधिवेशन गर्न सम्भव नभए विधान बमोजिम विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको सहमहामन्त्री पाण्डेले बताउनुभयो। यस्तै सहमहामन्त्री यादवले निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्न सम्भव नहुने भएकाले आगामी वैशाख 27 पार्टीको 15 महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ। आजको बैठकमा महामन्त्री गगन कुमार थापा र सहमहामन्त्री महेन्द्र राय यादव सहित विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नु भएको थियो। केन्द्रीय कार्य समितिको बैठक भोलि बिहान 11:30 पुनः बस्नेछ। नेकपा माओवादी केन्द्रको आज बसेको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले पार्टी एकता सम्बन्धी प्रस्ताव पारित गरेको छ। बैठकले नेकपा एकीकृत समाजवादी सहितका विभिन्न राजनीतिक दलहरूसँग पार्टी एकता गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो। यस्तै बैठकले एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने लगायतका प्रस्तावहरू समेत अनुमोदन गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। मध्य फिलिपिन्समा काल मेघी आधीका कारण कम्तीमा 26 जनाको मृत्यु भएको छ। आधीका कारण हजारौं मानिस विस्थापित भएका छन्। प्रति घण्टा 185 किलोमिटरको वेगमा आएको आधीका कारण विद्युत आपूर्ति बन्द भएको र कैयौं स्थान जलमग्न भएको अधिकारीहरूले बताएका छन्। कालमेघी आधीका कारण 1 हप्तादेखिको भारी वर्षाका कारण भियतनाममा 40 जनाले ज्यान गुमाइसकेका छन्। भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय परिवर्तन निर्देशनालय ईडीले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीहरूबाट 84.60 करोड अमेरिकी डालर भन्दा बढ़ीको सम्पत्ति जफत गरेको जनाएको छ। यो कार्यवाही बैंक धोखाधड़ी र मनी लाण्डरिङ सम्बन्धी अनुसन्धानको एक महत्वपूर्ण अंशको रूपमा रहेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीय रूपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 29 वार्षिक उत्सव कार्यक्रमलाई मंगलबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री घिसिङले त्यस सन्दर्भमा केही काम भएको र अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। विद्युतीय गाड़ीको प्रयोग बढ़िरहेको र भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इण्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रवर्धनका लागि अझ धेरै काम गर्न बाँकी रहेको ऊर्जा मन्त्री घिसिङले बताउनुभयो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यका निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाको विकासका लागि केन्द्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लगेको जानकारी दिनुभयो। उहाँले 8 कार्बन उत्सर्जन कटौतीका आयोजनामा काम गरी 36 मिलियन अमेरिकी डलर आमदानी गर्न सफल भएको समेत कार्यक्रममा जानकारी दिनुभयो। पूँजी बजारसँग सम्बन्धित 5 संघ संस्थाहरूको प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी पूँजी बजारका समस्या समाधानका लागि पहल गर्न माग गरेको छ। नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टर्स एसोसिएशन, साधारण लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल शेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरूले पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदनका सुझावहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र सरोकार भएका निकायहरू बीच समन्वयको अभावले समस्या सिर्जना भएको भन्दै ज्ञापन पत्र बुझाएका छन्। छलफलको क्रममा नेप्से र धितोपत्र बोर्डमा जारी विवाद तथा हड़तालहरूले बजार सञ्चालनमा पारेको नकारात्मक असरको समाधान, संस्थापक शेयर धनीहरूलाई लक इन अवधि सकिए लगतै सामूहिक रूपमा बिक्री गर्ने प्रवृत्ति रोक्न चरणबद्ध बिक्री नीति बनाई व्यवस्थापन गर्नुपर्ने लगायतका विषयलाई सम्बोधन गर्न माग गरिएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीएलको दोस्रो संस्करण रोकिएकै अवस्थामा पुनः सुचारू हुने भएको छ। आयोजक इन्फिनिट ड्रिम्सले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता यही कार्तिक 26-29 चल्ने जानकारी गरायो। प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर हलमा हुनेछ। ईडब्ल्यूभीएलको दोस्रो संस्करण गत भाद्र 20-28 गतिसम्म पोखरा रंगशाला स्थित बहुद्देश्य कभर हलमा हुने तालिका थियो, तर भदौ 23-24 भएको जेएनजी आन्दोलनका कारण प्रतियोगिता अस्थायी रूपमा प्रभावित भएपछि बाँकी खेलहरू अनिश्चित समयका लागि स्थगित गरिएको थियो। लीगका कुल 16 खेल मध्ये 9 खेल सम्पन्न भइसकेका छन्। बाँकी खेलहरू काठमाडौँमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढ़िरहेको छ। अंक तालिकामा ललितपुर क्विंग्स र कर्णाली एस्विन समान 3 खेलमा 9 अंक जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा छ। एन्जल हार्ट नेशनल स्कूलको आयोजनामा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनशीप बुधबारबाट शुरू हुने भएको छ। नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सिनियर र जुनियर यु16 तर्फ समान 4 टोलीको सहभागिता रहनेछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुने प्रतियोगितामा सिनियर तर्फ जेभियर इन्टरनेशनल कलेज, साईपाल एकाडेमी, ट्रेनिङ ग्राउण्ड र ग्रान्ड स्टार्स तथा जुनियर तर्फ बौद्ध मेरिडियन स्कूल, रिप्स भ्याली पब्लिक स्कूल र स्वर्णिम कलेज प्रतिस्पर्धा गर्नेछन्। कार्तिक 24 गतेसम्म हुने च्याम्पियनशीपमा सिनियर तर्फ हरेक टोली एक अर्कासँग 2 खेल खेल्नेछन्, यसै गरी जुनियर तर्फ हरेक टोली बीच 1 खेल हुनेछ। इङ्ल्याण्ड टोलीबाट खेलिसकेका जोहन सिम्पन्सनले काठमाडौँ गोर्खाचबाट नेपाल प्रिमियर लीग एनपीएलको दोस्रो संस्करण खेल्ने भएका छन्। काठमाडौँ स्पोर्ट डेभलपमेन्ट भेन्चर्स प्रणालीको स्वामित्वमा रहेको काठमाडौँ गोर्खाजले एनपीएल दोस्रो संस्करणका लागि सिम्पसनलाई अनुमोदन गरेको हो।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, हिमपात तथा बाँकी पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। दोलखाको इलुङरी हिमाल आरोहणका क्रममा 7 मृत्यु भएको पुष्टि, बेपत्ता 8 साकुशल उद्धार। विकासोन्मुख देशका लागि जिम्मेवारीमा आधारित उन्नत स्तरको समर्थन आवश्यक रहेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। सरकारले स्वदेशमै सीपमा आधारित उद्यमलाई प्राथमिकता दिने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। आगामी फागुन 21 गते निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गरी राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्न सरकार तयार रहेको संचार मन्त्री जगदीश खरेलको भनाई। र फिलिपिन्समा काल मेघी आधीका कारण कम्तीमा 26 मृत्यु। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।